यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा एमालेद्वारा फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अधिकांश क्षेत्रको उम्मेद्वारको टुंगो लगायो। विभिन्न कारण पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको आह्वान। शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णय विरूद्ध अदालत जाने। निर्वाचनको तयारीबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारी बीच छलफल। राष्ट्रिय सभाको 19 अधिवेशन आजदेखि शुरू हुँदै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध डेनमार्क र ग्रीनल्याण्डमा हजारौंको प्रदर्शन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा एमाले फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ। ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा हिजो बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्र बाहेकका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेद्वारको नाम टुंगो लगाएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। केही निर्वाचन क्षेत्र बाहेक सबै निर्वाचन क्षेत्रको उम्मेद्वारको टुंगो लागेको छ। उहाँले भन्नुभयो, टुंगो लाग्न बाँकी निर्वाचन क्षेत्रको उम्मेद्वारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। उपमहासचिव भट्टका अनुसार पार्टी अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नम्बर 5 र सभामुख देवराज घिमरेलाई झापा 2 उम्मेद्वार बनाउने निर्णय गरिएको छ। यस्तै उपाध्यक्ष विष्णु प्रसाद पौडेल पाल्पा 2, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी 2, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लमजुङ, उपमहासचिव द्वय लेखराज भट्ट कैलाली 5 तथा रघुवीर महासेठलाई धनुषा 4 उम्मेद्वार बनाउने निर्णय गरिएको छ। यस्तै सचिव द्वय महेश बस्नेत भक्तपुर 2 र भानुभक्त ढकाललाई 13 उम्मेद्वार बनाउने निर्णय गरिएको छ। काठमाडौँ क्षेत्र नम्बर 1 मोहन रेग्मी, क्षेत्र नम्बर 2 मणिराम फुयाल, क्षेत्र नम्बर 3 रामेश्वर फुयाल, क्षेत्र नम्बर 6 अमन कुमार मास्के, क्षेत्र नम्बर 8 राजेश साके र क्षेत्र नम्बर 10 विनोद श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय एमाले गरेको छ। काठमाडौँ क्षेत्रका अन्य निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष ओलीले टुंग्याउने गरी जिम्मेवारी सचिवालय बैठकले दिएको उपमहासचिव भट्टले जानकारी दिनुभयो। यस्तै बैठकले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय पनि गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। नेपाली कंग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ। पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारण पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो। निर्वाचन आयोगले नेपाली कंग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान कानून र पार्टी विधान अनुसार मान्यता दिई अध्यावधि गरेकोमा आयोगप्रति बैठकले आभार समेत व्यक्त गरेको छ। यस्तै बैठकले एकता सद्भाव र सहकारीमा जोड़ दिँदै फागुन 21 निर्वाचनमा सशक्त रूपमा सहभागी हुन सबैमा आह्वान गरेको बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। बैठकले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायत पार्टीका अन्य नेताले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्याएको योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ। साथै बैठकले उहाँहरूबाट भविष्यमा पनि पार्टीका लागि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ। त्यस्तै बैठकले भविष्यमा कुनै दलसँग अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता चालिसेले बताउनुभयो। नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णय विरूद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। हिजो सानेपामा बसेको देउवा पक्षको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरूद्ध कानूनी बाटो अपनाउने निष्कर्ष निकालेको हो। बैठकले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै संवैधानिक र कानूनी उपचार खोज्ने तथा राजनैतिक प्रतिवाद समेत गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिनुभयो। प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिका अनुसार भए गरेका कामबारे गृहमन्त्री ओम प्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारी बीच हिजो छलफल भएको छ। मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहितका पदाधिकारीसँग आयोगको कार्यालय बहादुर भवनमा छलफल गर्नुभएको हो। छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनको काम नियमित भइरहेको र निर्वाचन तयारीका हिसाबले करिब 80% भन्दा बढ़ी काम भएको जानकारी गराउनुभयो। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आचार संहिता पालनालाई प्रभावकारी बनाउन सूक्ष्म अनुगमन गरिने जानकारी दिनुभयो। त्यस अवसरमा गृहमन्त्री अर्यालले मन्त्रालय र आयोगबीच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य गरिने विश्वास दिलाउँदै सुरक्षा व्यवस्थापनमा सरकारका तर्फबाट पर्याप्त तयारी भएको बताउनुभयो। आयोगका सचिव कृष्णबहादुर राउतले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र छपाई सकिएको र अब मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको जानकारी दिनुभयो। निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्र लगायतका सामग्री ढुवानीका लागि विभिन्न 13 व्यावसायिक संस्था सूचीकरण गरेको जनाएको छ। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ 2 फर्म छनौट गरिएको हो। आयोगले गत पुस 17 गतेको सार्वजनिक सूचनाका आधारमा प्राप्त भएका निवेदनलाई तोकिएको शर्त र वार्षिक औसत कारोबारका आधारमा मूल्याङ्कन गरी ती सेवा प्रदायक फर्मलाई सूचीकृत गरेको जानकारी दिएको छ। ती सेवा प्रदायक संस्थालाई आयोगले निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गर्नेछ। जिल्ला सुरक्षा समितिले आसन्न फागुन 21 गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको 277 मतदान स्थल मध्ये 152 मतदान स्थल अति संवेदनशील को सूचीमा राखेको छ। सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा 541 मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो। अछाम जिल्लामा फागुन 21 गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित गतिविधि बढ़ेका छन्। माघ 2 गते जिल्लाको मंगलसैन र साँफे बगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै चुनावी रौनक बढ़दै गएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको यो रिपोर्ट।
प्रतिनिधि सभाको निर्वाचनका लागि 2 निर्वाचन क्षेत्र रहेको अछाममा जिल्ला न्यायाधीश रोशन कुमार भट्टराईलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर 2 को निर्वाचन अधिकृत तथा भोलाराज रेग्मीलाई क्षेत्र नम्बर 1 को निर्वाचन अधिकृत तोकिएको छ। आसन्न फाल्गुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि 130 मतदान स्थल र 213 मतदान केन्द्र कायम भएको र त्यसका लागि आवश्यक जनशक्तिको खाका तयार भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले बताउनुभयो।
कार्यालय स्थापना भएको छ र निर्वाचन आयोगले प्रकाशित गरेको तालिका अनुसार माघ 6 गते उम्मेद्वारको अनलाइन दर्ता गर्ने कार्यक्रम रहेको छ। असम जिल्लामा 130 मतदान स्थल रहेका छन् भने 213 मतदान केन्द्रहरू रहेका छन् र त्यसमा आवश्यक पर्ने जनशक्तिको प्रारम्भिक खाका हामीले तयार गरिरहेका छौँ। निर्वाचनलाई स्वच्छ भइरहित मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्नको लागि जिल्ला सुरक्षा समितिले एकीकृत जिल्ला सुरक्षा योजना तयार गरेर त्यसै अनुसारका रणनीति हामीले अङ्गीकार गरेर अगाडि बढिरहेका छौँ।
निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न मोबाइल गस्तीसँगै निर्वाचन प्रहरी छनौट प्रक्रिया अगाडि बढ़ाउँदै विभिन्न निकायसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक दान बहादुर धामीले बताउनुभयो।
700 हारिमा हामीलाई नेपाल प्रहरी चाहिने है, हामीसँग 330 हामीबाट बाँकी हामीले थपको लागि वान लेखापट्टि बुक गरिसकेका छौँ। म्यादीको हकमा हामीलाई चाहिने म्यादी प्रहरी 1463 हामीलाई, सशस्त्रलाई चाहिँ 179 टोटल बेला 1642 चाहिने हामीलाई सशस्त्र हाम्रो अब सुरक्षा व्यवस्था मिलाएको छौँ। जस्तै पत्रोलिङ मोबाइल गस्ती अन्य सुरक्षा समन्वय गर्ने राजनीतिक दल सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय त्यो चाहिँ जारी छ।
निर्वाचनका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अगाडि बढेको र माघ 25 गतेसम्म आपूर्ति भइसक्ने बताउनुहुन्छ जिल्ला निर्वाचन कार्यालय अछामका निर्वाचन अधिकारी रामदिन चौधरी।
निर्वाचन कार्यालय स्थापना गरेर मुख्य निर्वाचन कार्यालय निर्वाचन स्थापना गर्यो होइन, अब अरू सामग्रीको खरिदको कुराहरू पनि हाम्रो सबै सम्झौता भइ नै सकेका छ। त्यो माघको 25 गतेसम्म सामान्य आपूर्ति हाम्रो भइसक्यो।
10 स्थानीय तह रहेको अछाममा आगामी फाल्गुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय अछामको अध्यावधिक तथ्याङ्क अनुसार 83,301 महिला, 82,034 पुरुष र 2 अन्य गरी कुल 165,337 मतदाता रहेका छन्। निर्वाचन नजिकिएसँगै मतदाताहरू निर्वाचनमा भाग लिन उत्साहित भएका छन्।
मलाई एकदमै खुसी लागिरहेको छ, आफूले अब निर्वाचन क्षेत्रमा निर्वाचनमा भोट गर्न पाउँछु, असल व्यक्तिले जिताउने हो, त्यही भएर म एकदम खुसी भइरहेको छु।
हिक्मत बहादुर नेपाली, सार्वजनिक प्रसारण सेवा, रेडियो नेपाल।
राष्ट्रिय सभाको 19 अधिवेशन आजदेखि शुरू हुँदैछ। नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवन जेएनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ। बैठक आज बिहान 11 बजे बस्दैछ। अधिवेशनको तयारीका लागि अध्यक्ष नारायण प्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नु भएको छ। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढ़ेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भएको छ। राष्ट्रपति रामचन्द्र ले नेपालको संविधानको धारा 93 उपधारा 1 बमोजिम नेपाल सरकार मन्त्री परिषदको गत पुष 28 गतेको सिफारिशमा यही माघ 4 गते आइतबारका दिन 11 बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको थियो। गत भदौ 31 गते राष्ट्रिय सभाको 18 अधिवेशन अन्त्य भएको हो। यसैबीच निर्वाचन आयोगले यही माघ 11 गते राष्ट्रिय सभाको 19 सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ। राष्ट्रिय सभा सदस्यमा एकजना निर्विरोध निर्वाचित भइसक्नु भएको आयोगले जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनको तयारी अघि बढ़िरहेको र राष्ट्रिय सभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको अवस्थामा यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले मुलुकमा विद्यमान राजनैतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले राजनैतिक दलहरू निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार हुनुपर्ने बताउँदै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई आग्रह गर्नुभयो। संयोजक प्रचण्डले देशमा विद्यमान राजनैतिक अस्थिरता र अन्यलता समाधान गरी सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा पार्टीका सह संयोजक माधव कुमार नेपालले पार्टीको राजनैतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले राजनैतिक विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढ़ाइने उल्लेख गर्नुभयो। पूर्व राष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड़ दिनुभएको छ। सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको 20 स्मृति दिवसका अवसरमा हिजो नुवाकोटको शिवपुरी गाउँपालिका साथ सुइरे चौरमा आयोजित गोविन्द वियोगी पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले 2072 सालको संविधान समावेशी समानुपातिक धर्मनिरपेक्षता सहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताउनुभयो। फरक प्रसंगमा पूर्व राष्ट्रपति यादवले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणी गर्नुभयो। बीपी राजमार्गको स्थायी पुननिर्माणलाई तीव्रता दिएको छ। पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको 2 महिना अघि स्थायी रूपमा निर्माण शुरू गरिएको हो। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड़ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सड़क खण्डको 3 स्थानबाट थालिएको स्थायी पुननिर्माण कार्यलाई तीव्रता दिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। राजमार्गको काभ्रे प्लाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त सड़क खण्डको आगामी 2 वर्षभित्र पुननिर्माणको काम सक्ने लक्ष्य राखिएको छ। कार्यालयका अनुसार क्षतिग्रस्त बीपी राजमार्गको पुननिर्माणका लागि हाल 3 खण्डमा काम शुरू गरिएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढ़ीले बीपी राजमार्गको पुननिर्माणका लागि 3 निर्माण व्यवसायी कम्पनी कार्यक्षेत्रमा खटिएर तीव्र रूपमा काम गरेको बताउनुभयो। तनहुँको व्यास नगरपालिकाले पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान नारासहित आगामी माघ 16 गते शहीद दिवसका अवसरमा 8 व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ। खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यले वर्षेनी अल्ट्रा म्याराथन गरिँदै आएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो। अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई शहीदको बलिदान स्मरण गर्ने र प्रतिभा पहिचान तथा उजागर गर्ने अभियान भएको उहाँले बताउनुभयो। पर्यटकीय स्थल व्यास नगरपालिका 5 मानुकोटदेखि व्यास 8 शहीद गाउँ पुलीमराङमा 44 किलोमिटर लामो दूरीको म्याराथन हुने नगरपालिकाले जनाएको छ। कैलालीको स्थानीय पालिकाहरूले विपद व्यवस्थापनका विषयलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेका छन्। पूर्व सूचना, विपद व्यवस्थापन तथा क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले पालिकाहरूले स्थानीय पाठ्यक्रम निर्माण गरी अध्यापन कार्य शुरू गरेका हुन्। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
स्थानीय पालिकाहरू आफूले निर्माण गरेका पाठ्यक्रममा विपद व्यवस्थापनका विषयलाई समेट्न थालेका छन्। कैलालीको टीकापुर नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थी:
टीकापुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ। कक्षा 1-8 एकदेखि 5 हाम्रो टीकापुर नामक पाठ्यक्रम छ भने 1-6 हाम्रो सामाजिक मूल्य मान्यता र नैतिक शिक्षा पाठ्यक्रम छ। कक्षा 1-5 हाम्रो टीकापुरमा एउटा थिममा हामीले हाम्रो स्वास्थ्य र विपद व्यवस्थापन भन्ने थिम राखेका छौँ र त्यो थिम अन्तर्गत कक्षा 1-3 बाढी, हुई, आगलागी जस्ता विपदले पार्ने प्रभावहरू शीर्षकको थिम छ भने कक्षा 4-5 बाढी, हुरी, आगलागी जस्ता विपदबाट बस्ने उपायहरू शीर्षकको हामीले थिम राखेका छौँ र त्योभित्रका विभिन्न एक्टिभिटिजहरू त्यसै गरी पाठहरू र कन्टेन्टहरू राखेका छन्।
स्थानीय पाठ्यक्रममा विपद व्यवस्थापन लगायतका कुराहरू समेटियो भने विद्यार्थीहरूलाई सचेत बनाउन सकिन्छ। त्यसले गर्दा विद्यार्थीहरू विपद पूर्व सूचनाका लागि सजिलो माध्यम हुने बताउनुहुन्छ कैलालीको जानकी गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द पाडी।
जाने गाउँपालिकाले स्थानीय पाठ्यक्रम कक्षा 1-8 बनाइसकेको छ। यो 2081 नै यो कार्यान्वयनमा छ। कक्षा 1-8 र कक्षा 1-5 पाठ्य पुस्तक पनि निर्माण भइसकेको छ र यसमा कक्षा 1-8 पाठ्यक्रममा खास गरेर विपद सम्बन्धित विषयवस्तुहरू राखिएको छ। कक्षा 1-5 परिचयात्मक किसिमको विषयवस्तु छ भने कक्षा 6-8 चाहिँ विषयवस्तुको विस्तृत रूपमा चाहिँ विपद सम्बन्धी व्यवस्था गरिएको छ।
विद्यालय स्तरको पाठ्यक्रममा स्थानीय विपद व्यवस्थापन र पूर्व सूचनाका बारेमा धेरै जानकारी दिएमा विपदको समयमा समुदायमा पूर्व सूचना पुगाउन अथवा नागरिकलाई सचेत गराउन विद्यार्थीको ठूलो भूमिका हुन्छ। परिवार र समुदायलाई जानकारी दिन विद्यार्थीहरूले ठूलो योगदान गर्न सक्छन् जसले धनजनको क्षतिबाट जोगाउन सक्छ। विपदका समयमा प्रारम्भिक सावधानी, सुरक्षित स्थान, उद्धारका सही तरिकाबारे जानकारी दिन सकिन्छ। बाँकैको नरेनापुर गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख विनोद चौधरी:
विपद सम्बन्धी हाम्रो पालिकामा प्रकोपहरू रहेको भनेको बाढी, आगलागी, हावाहरू र लु जस्ता विद्यमान रहेका छन्। पहिलेदेखि नै बाढीबाट अलि बढ्ने ग्रस्त रहेको अवस्था छ। यसको लागि हाम्रो शिक्षा शाखा मार्फत पहल भएर विद्यालयमा विपद जोखिम न्यूनीकरण, त्यसको व्यवस्थापन सम्बन्धी स्थानीय करिकुलम निर्माणकै चरणमा छ।
बाँकेको राप्ती सुनारी गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रममा विपद सम्बन्धी विषयवस्तु समेटेको छ। पालिकाका शिक्षा तथा विपद सम्पर्क व्यक्ति मोहन बुढा छेत्री:
राप्ती सुनारी गाउँपालिकाको हाम्रो राप्ती सुनारी विषयमा हामीले विपदका विषयवस्तुहरू, त्यसमा पनि हामीले विपद पूर्व, विपदको समय र विपद पश्चात के गर्ने र के कस्ता विपदहरू छन् भनेर हामीले विशेष गरेर राप्ती सुनारी गाउँपालिकामा हामीले बढी भोगेको विपद बाढी हो र बाढी सँगसँगै अब आगलागी लगायत अन्य जुन विपदहरू छन् तिनीहरूलाई चाहिँ हामीले प्राथमिकरण गरेर कुन विपद बढी छ, हाम्रो प्रभाव जसको बढी छ त्यसलाई चाहिँ बढी हामीले हाइलाइट गरेर त्यसमा पनि हामीले विपद अग्रिम कार्यहरूको लागि हामीले विषयवस्तुहरू समावेश गरेका छौँ।
स्थानीय पाठ्यक्रममा विपदका विषय समेट्नु राम्रो काम हो। यसबाट विद्यार्थी सचेत भएमा सूचना समुदायमा पुगाउन र सुरक्षित रहन सजिलो हुने बताउनुहुन्छ जल तथा मौसम विज्ञान विभाग बाढी पूर्व सूचना केन्द्र चिसापानीकी गेज रिडर पार्वती गुरुङ:
सबभन्दा विद्यार्थी सचेत भएपछि विद्यार्थी उठ्नुहुन्छन्, त्यहाँ कतिजना हुन्छन् त्यहाँ विद्यार्थी टोली होइन, उहाँले फेरि त्यहाँ यताउता भन्नुहुन्छ, त्यसपछि घरमा गएर घरको परिवारलाई भन्नुहुन्छ, परिवारले समुदायले भन्छन्, त्यसरी एक अर्काले गर्दा गर्दा समुदाय, गाउँ, टोल सबैमा सूचना पुग्ने हुनाले राम्रो हुन्छ।
अहिले जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य संकटमा परिरहेकाले वातावरण संरक्षण, स्थानीय प्राकृतिक स्रोत साधनको सदुपयोगका बारेमा पनि विद्यार्थीहरूलाई सचेत गराउन आवश्यक छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। डेनमार्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध हजारौंले प्रदर्शन गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्ड सम्बन्धी योजना र युरोपेली मुलुकका लागि नयाँ कर सम्बन्धी प्रावधानको चेतावनी विरूद्ध प्रदर्शन गरिएको हो। ग्रीनल्याण्डको राजधानी नुकमा समेत प्रदर्शन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। उनीहरूले आफ्नो देश बिक्रीका लागि होइन भन्ने नारा लगाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड गाभ्ने आफ्नो उद्देश्यसँग नमिल्ने देशहरूमाथि कर लगाउने धम्की दिनुभएको छ। व्हाइट हाउस बैठकमा ट्रम्पले ग्रीनल्याण्डबारे आफ्नो उद्देश्यमा मत नमिलाउने देशहरूमाथि कर लाग्न सक्ने बताउनु भएको हो। ग्रीनल्याण्ड नेटो सदस्य डेनमार्कको अर्ध स्वायत्त क्षेत्र हो। उहाँले कुन कुन देशमाथि नयाँ कर लाग्न सक्छ भन्ने खुलाउनु भएन। आफ्नो लक्ष्य पछ्याउन यस्ता करहरू लगाउन कुन अधिकार प्रयोग गर्ने भनेर पनि उहाँले स्पष्ट पार्नु भएको छैन। पाकिस्तानको पूर्वी पंजाब प्रान्तको सरगोधा जिल्लामा बाक्लो कुहिरोका कारण भएको सड़क दुर्घटनामा 14 जनाको ज्यान गएको छ। केही व्यक्तिहरू घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार अत्यन्तै कम दृश्यताका कारण मिनी ट्रक अनियन्त्रित भई सड़कबाट खस्दा सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै 7 जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा लगिएको थियो।
आगामी आर्थिक वर्ष 2083-84 लागि सरकारको वार्षिक बजेट निर्माणको प्रक्रिया अघि बढेको छ। आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्ने गरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ। योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी 3 वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वानुमान चालू आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्नेछ। यसका लागि योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ। यो समितिलाई सहयोग गर्ने गरी अर्को प्राविधिक समिति बनाएर प्रारम्भिक काम थालिसकेको राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्तले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा सरकारले अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट 39 अर्ब रूपियाँ भन्दा बढ़ीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी मासिक प्रतिवेदनले चालू आर्थिक वर्षको 6 महिनामा 475 वटा उद्योगमा 39 अर्ब 23 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उल्लेख छ। 6 महिनाको अवधिमा 7 वटा ठूला उद्योग, 8 वटा मध्यम स्तरका उद्योग र 460 वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। प्राप्त लगानी प्रतिबद्धता मध्ये सबैभन्दा बढ़ी सूचना प्रविधिमूलक क्षेत्रका 257 वटा उद्योगका लागि 1 अर्ब 7 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रतिबद्धता प्राप्त भएको छ। यस्तै प्रतिबद्धता रकमका आधारमा पनि कृषिमूलक उद्योगका 13 उद्योगमा 21 अर्ब 88 करोड़ रूपियाँ भन्दा बढ़ीको लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। उद्योग विभागका अनुसार हालसम्म कुल 7713 वटा उद्योगमा 6 अर्ब 75 अर्ब रूपियाँ भन्दा बढ़ीको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो 6 महिनाको अवधिमा कुल बजेटको करिब 14.10% बजेट खर्च गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 2.17% कम हो। प्रदेश सरकारले साउनदेखि पुष मसान्तसम्मको अवधिमा चालू खर्चतर्फ 22.48% र पुँजीगत खर्चतर्फ 8.99% मात्र खर्च गरेको बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत केशव भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा प्रदेश सरकारका संरचनामा क्षति पुगेका कारण काम कार्यवाही प्रभावित भई बजेट कार्यान्वयनमा बाधा पुगेपछि सरकारको खर्च कम देखिएको अधिकृत भण्डारीले बताउनुभयो।
केशव ढुंगाना, अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई विदाई गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द्र र नेपाली कांग्रेसका नेता डाक्टर सुनिल शर्माले नेपाली टोलीको विदाई गर्नुभयो। सो अवसरमा नेता शर्माले वेस्ट इण्डिज संघको T20 श्रृंखला जितेको नेपाली टोलीलाई पूर्व घोषित 20 लाख रूपैयाँ पनि हस्तान्तरण गर्नुभयो। आगामी विश्वकपमा सुपर 8 पुगे 20 लाख रूपैयाँ दिने घोषणा समेत गर्नुभयो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द्रले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोली सुपर 8 पुग्ने आशा व्यक्त गर्नुभयो। क्यानका सचिव तथा नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियालिरहेको बताउनुभयो। पूर्व कप्तान पारसकै कप्तानीमा नेपालले पहिलो पटक सन् 2014 बंगलादेशमा भएको T20 विश्वकप खेलेको थियो। दोस्रो पटक विश्वकप खेल्न 10 वर्ष लगाएको नेपालले तेस्रो विश्वकप भने लगातार खेल्दैछ। यस विश्वकपमा नेपाल समूह सीमा छ। यस समूहमा इंग्ल्याण्ड, इटाली, वेस्ट इण्डिज र बंगलादेश छन्। आदर्श युवा क्लबको आयोजनामा यही माघ 9 गतेदेखि पोखरामा 26 संस्करणको आदर्श कप फुटबल प्रतियोगिता 2082 हुने भएको छ। माघ 16 गतेसम्म लेखनाथ रंगशालामा सञ्चालन हुने प्रतियोगितामा 2 विभागीय टोली सहित 8 टीमको सहभागिता रहने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हाम्रा संवाददाता दीनानाथ बरालले जानकारी दिनुभयो। प्रतियोगितामा विजेतालाई करिब 5 लाख रूपियाँ नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै आहा रारा पोखरा गोल्ड कपको 25 संस्करण रजत जयन्तीको अवसरमा आयोजक सहरा क्लबले यसपालि अस्थायी फ्लडलाइट जडान गर्ने भएको छ। 1 अर्ब 28 करोड़को लागतमा पोखरा रंगशालामा निर्माण भएको पोखरा फुटबल स्टेडियममा फ्लडलाइट नभएको अवस्थामा क्लबले यसपालि प्रतियोगिता अवधिको लागि पोखरेली दर्शकलाई फ्लडलाइटको व्यवस्था सहित साँझमा उक्त खेल अवलोकन गराउने भएको संयोजक पूर्ण बहादुर गुरूङले जानकारी दिनुभयो। राष्ट्रिय लीग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग मनाङ मर्स्याङदी क्लब पराजित भएको छ। दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले मनाङलाई 5-0 गोलले हरायो। एकपक्षीय खेलमा आर्मीलाई जिताउन निराजन धामीले 2 तथा नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पिजङ कार्कीले 1-1 गोल गरे। आर्मीले पहिलो हाफमा 2 र दोस्रो हाफमा 3 गोल गरेको थियो। लीगको पहिलो जीतसँगै आर्मीले 3 अंक बनाएको छ। क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एसजीले नेपाली अलराउण्डर क्रिकेट खेलाड़ी गुलशन झालाई 1 वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ। राजधानी लगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो।
रमेश टमाटर, अब मौसम आज तराईका केही स्थानमा हुस्सु कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 देखि 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:33 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेकपा एमालेद्वारा फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अधिकांश क्षेत्रको उम्मेद्वारको टुंगो लगायो। विभिन्न कारण पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको आह्वान। शेरबहादुर देउबा पक्ष निर्वाचन आयोगको निर्णय विरूद्ध अदालत जाने। निर्वाचनको तयारीबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारी बीच छलफल। राष्ट्रिय सभाको 19 अधिवेशन आजदेखि शुरू हुँदै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध डेनमार्क र ग्रीनल्याण्डमा हजारौंको प्रदर्शन। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।